नमस्कार, रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। कार्यक्रम अखबारका साथ उपस्थित भएको छु म यशोदा अधिकारी। आज मिति 2078 साल भदौ महिनाको 1 गते मंगलबार। तदनुसार सन् 2021 र अगस्त 17 तारीक नेपाल सम्मत 1141। संघीय संसदको अधिवेशन अन्त्यसँगै दल फुटाउन सहज हुने अध्यादेश आउने आशंका दलहरूले गरेका छन्। सरकारले काबुलमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेको छ। यी लगायतका प्रसंगलाई आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाले मुख्य खबरका रूपमा लेखेका छन्। चालू संघीय संसदको अधिवेशन अन्त्यसँगै दल फुटाउन सहज हुने अध्यादेश ल्याउने हो कि भन्ने आशंका दलका नेताहरूले गरेका छन्। त्यही विषयलाई आजका सबैजसो पत्र पत्रिकाले मुख्य समाचार बनाएका छन्। कान्तिपुर दैनिकले पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याइँदै शीर्षकमा मुख्य खबर लेखेको छ। एमालेको माधव कुमार नेपाल पक्ष र जसपाको महन्त ठाकुर पक्षलाई पार्टी विभाजनका लागि सहज बनाइदिने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन गृह कार्य थालेका छन्। सरकारका एक मन्त्रीले यसको पुष्टि गर्दै मंगलबार वा बुधबारसम्म अध्यादेश ल्याउने तयारी भइरहेको जनाए। प्रधानमन्त्री देउवा मुख्य सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता नेपाल बीच पटक पटक भएका छलफलपछि दल विभाजनका लागि विद्यमान कानूनी अडचनलाई लचक बनाएर अध्यादेश ल्याउने निष्कर्षमा सरकार पुगेको हो। छुट्टै दल दर्ताको मानसिकतामा पुगेको नेपाल पक्ष र ठाकुर पक्षलाई लक्षित गरेरै सरकारले अध्यादेश ल्याउन लागेको हो। उपेन्द्र यादव नेतृत्वको जसपाले पार्टीको आधिकारिकता पाएपछि किनारामा धकिलेको ठाकुर पक्षले पार्टी विभाजनका लागि कानूनी सहारा खोज्दै आएको छ। पार्टी एकता नहुने र छुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्न पनि कानूनी अडचन हुने भएकाले सरकारले अध्यादेश मार्फत आवश्यकता अनुसार ऐन संशोधन गर्न लागेको हो। प्रधानमन्त्री निकट स्रोतले व्यङ्ग्यात्मक शैलीमा भन्यो, केपी ओलीजी रिसाउनुहोला भनेर पनि होला सरकारले अध्यादेश ल्याउन खोजेको। आइतबारसम्म प्रतिनिधि सभा अन्त गर्ने सरकारको कुनै तयारी थिएन। सभामुख अग्नि सापकोटा र कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबीच तत्कालीन सरकारले ल्याएका तर प्रतिनिधि सभाबाट पारित हुन सक्ने अध्यादेशलाई प्रतिस्थापन विधेयकका रूपमा अघि बढ़ाउने गृह कार्य चलिरहेको थियो। त्यसमध्ये शान्ति प्रक्रियासँग जोड़िएका लगायत केही अध्यादेश थप छलफल आवश्यक रहेको भन्दै कानून मन्त्री कार्कीले सोमबार प्रमुख सचेतकसँग छलफल गर्ने कार्यक्रम समेत राखेका थिए। सत्ता घटक शीर्ष नेताहरूको छलफलपछि प्रतिनिधि सभा बैठक हटात अन्त्य गरियो। त्यस लगत्तै राजनीतिक दल विभाजनसँग सम्बन्धित अध्यादेश ल्याउने चर्चा आएको हो। तत्कालीन सरकारले यही अध्यादेश ल्याउँदा चर्को विद्रोहमा उत्रिएका अहिलेका सत्ता रूढ़ दलहरू यति बेला भने प्रतिक्रियाविहीन छन्। पार्टी उठाउन सहज हुने अध्यादेश ल्याइँदै शीर्षकमा कान्तिपुरले खबर लेखेको छ। राजधानी दैनिकले एमाले र जसपा फुटाउन अध्यादेश ल्याइँदै शीर्षकमा मुख्य खबर लेखेको छ। सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टी फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा चलेको छ। एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष र जसपा नेता महन्त ठाकुर राजेन्द्र महतो पक्षले हालको राजनीतिक दल सम्बन्धी ऐन अनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढंगले अध्यादेश ल्याउन लागि हो। यो खबर राजधानी दैनिकले मुख्य रूपमा लेखिएको छ। त्यस्तै गरी संघीय संसदको अधिवेशन अन्त्य शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा यही विषयलाई मुख्य खबर बनाएको छ। पहिलो बैठकमा पेश भएका अध्यादेश समेत स्वीकृत नगरी संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यको पत्र सोमबार संघीय संसदमा पठाउनु भएको हो। त्यसअघि अधिवेशनबारे परामर्शका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र ऊर्जा मन्त्री पम्फा भूषालले सभामुख अग्निप्रसाद सापकोटासँग सोमबार बिहान भेट गर्नुभएको थियो। सभामुख सापकोटाले उक्त भेटमा बिजनेस दिएर अधिवेशन चलाउन आग्रह गर्नुभएको थियो। चालू अधिवेशन सोमबार राति 12 बजेबाट अन्त्य हुने उल्लेख छ। अधिवेशन शुरू भएको 29 दिनमै अन्त्य गरिएको हो। पुनर्स्थापित संसदको दुवै सदनको अधिवेशन साउन 3 गते शुरू भएको थियो। प्रतिनिधि सभामा सोमबार नै अधिवेशन अन्त्यको जानकारी गराइए पनि राष्ट्रिय सभातर्फ भने भदौ 1 गते बैठक बोलाइएको हो। अधिवेशन अन्त्य भएका कारण अब उक्त बैठक बस्ने छैन। अधिवेशन अन्त्यको जानकारी सूचनाबाट दिइनेछ। चालू अधिवेशनमा प्रतिनिधि सभामा 9 दिनमा 10 बैठक बसेका छन्। प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मत बाहेक अन्य विधायकी प्रक्रिया अघि बढ़न सकेनन्। चालू अधिवेशनमा पनि प्रतिनिधि सभाले एउटा पनि विधेयक पारित गरिन। नागरिकता संघीय निजामती सेवा लगायतका विधेयक तत्काल अघि बढ़ाउन सरकारले साझा कार्यक्रम अघि सारे पनि विधेयक पारितको प्रक्रियामै नगई अधिवेशन अन्त्य भएको हो। गोर्खापत्रले मुख्य खबर लेखेको छ। आर्थिक विधेयकहरू अल्पत्र पार्दै संसद अधिवेशन अन्त्य शीर्षकमा कारोबार दैनिकले मुख्य खबर लेखेको छ। सरकारले तीन महिनाभित्र आर्थिक क्षेत्रसँग जोड़िएका सबै विधेयक पारित गर्ने वाचा गरेको एक महिना नबित्दै संसद अधिवेशन अन्त्य गरेको छ। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू अधिवेशन सोमबार अन्त्य गरेकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम प्रस्तुत गर्दै संसदमा विचाराधीन रहेका सम्पूर्ण आर्थिक क्षेत्रसँग जोड़िएका विधेयकहरू तीन महिनाभित्र पारित गर्ने जनाएको थियो, तर संसदमा कुनै पनि विधेयक उपर छलफल नै नहुँदै अधिवेशन अन्त्य भएको छ। एकातर्फ तीन महिनामा सबै विधेयक पास गर्ने प्रतिबद्धता जनाउने, अर्कोतर्फ संसद अधिवेशन नै अन्त्य गर्ने कुराले सरकारको दूरदर्शितामा प्रश्नचिन्ह उठाएको अर्थविदहरू बताउँछन्। हिजो प्रतिपक्षमा रहँदा तत्कालीन सरकारको आलोचना गरेको हुनाले पनि विगतभन्दा हामी द्रुत गतिमा काम गर्छौं भन्ने देखाउनका लागि साझा कार्यक्रममा तीन महिनामा सबै विधेयक पास गर्ने भनिएको भए पनि उक्त कुरा तथ्यपरक नभएको नहुँदै संसद अधिवेशन अन्त्य गरेको डाक्टर अर्थविद डाक्टर डिल्लीराज खनालले बताए। आर्थिक विधेयकहरू अल्पत्र पार्दै संसद अधिवेशन अन्त्य शीर्षकमा कारोबार दैनिकले मुख्य खबर लेखेको छ। अध्यादेशको अस्त्र ओलीपथमै प्रधानमन्त्री देउवा शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर लेखेको छ। संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री देउवा अध्यादेशको तयारीमा लागेका छन्। निवर्तमान प्रधानमन्त्री केपी ओलीले अध्यादेशको बलमा शासन चलाएको भन्दै आलोचना गरेका दलहरू सम्मिलित गठबन्धन सरकारले दल विभाजन सम्बन्धी अध्यादेशको गृह कार्य थालेको छ। गठनको महिना दिनभन्दा बढ़ी समय बितिसक्दा समेत मन्त्री परिषदलाई पूर्णता र सदनलाई बिजनेस दिन नसकेको सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको हो। अध्यादेशको अस्त्र ओलीपथमै प्रधानमन्त्री देउवा शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर लेखेको छ। नागरिक दैनिकले अध्यादेश आशंकाले एमालेमा तरंग शीर्षकमा मुख्य खबर लेखेको छ। संसद अधिवेशन अन्त्य भएसँगै राजनीतिक दल सम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। राजनीतिक दल सम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्ने गरी छलफल अघि बढ़ेको छ ओली निकट एक नेताले भने। छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन्। पार्टी विभाजन गर्ने गरी कुनै पनि प्रकारको अध्यादेश आए त्यो मान्नेर छिम्मे नहुने उनले उल्लेख गरेका छन्। उनले पार्टीका नेता कार्यकर्ता संसद सबैलाई पार्टी विभाजन विरूद्ध उभिन अपील गरेका छन्। उनले पार्टीको विवाद मिलाउन 10 मुदे सहमति भइसकेकाले त्यसको पालना र कार्यान्वयन हुने बताएका छन्। साँझको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेका छन्। स्थायी कमिटी बैठक मंगलबार 11 बजे ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो 3 बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। अध्यादेश तरंगले एमालेमा अर्को तरंग नागरिक दैनिकमा खबर लेखिएको छ। तपाईं यति बेला कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब एकैछिन विज्ञापन।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि NTC को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि कार्यक्रममा पुनः स्वागत छ। अब बाँकी समाचार प्रसंग। प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्र लगानीको वातावरण निर्माण भइरहेकाले नयाँ तथा राष्ट्रिय महत्वका योजना लगानी भित्राउनुपर्ने बताउनु भएको छ। लगानी बोर्डका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले सोमबार लगानी बोर्डको कार्य प्रगति प्रतिवेदन बुझ्ने क्रममा यस्तो बताउनु भएको हो। उहाँले नेपाल अब विकासको गतिमा अघि बढ़ेको र विकासको गतिलाई कसैले पनि रोक्न सक्दैन भन्नुभयो। बोर्डका अप्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आफ्नो एक वर्ष कार्यकालको कार्य प्रगति प्रतिवेदन बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री देउवा समक्ष पेश गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री देउवाले भट्टसँग बोर्डबाट एक वर्षमा सम्पादन भएका कार्य प्रगतिबारे जिज्ञासा राख्नुभएको थियो। कार्य प्रगतिबारे संक्षेपमा सुन्नु भएपछि प्रधानमन्त्री देउवाले राष्ट्रिय महत्वका योजनामा लगानी भित्र्याउन सरकारवालासँग छलफल गरी अघि बढ़न पनि निर्देशन दिनुभयो। बोर्डले पेश गरेको प्रतिवेदनमा गत वर्षको अवधिमा ठूला पूर्वाधार परियोजनाका लगानी स्वीकृत परियोजना कार्यान्वयन र निर्माण सहजीकरण लगायतका कार्यहरू उल्लेख गरिएको छ। विकासको गतिलाई कसैले रोक्न सक्दैन प्रधानमन्त्री शीर्षकमा गोर्खापत्र दैनिकले मुख्य खबर लेखेको छ। अफगानिस्तानको कुटनीतिक नियोगमा कार्यरत 546 नेपाली सुरक्षा गार्डलाई उद्धार गरिएको छ। अमेरिकी बेलायती दूतावास र युरोपियन युनियनको डेलिगेट्सको सुरक्षार्थ खटिएका नेपालीलाई अमेरिका र बेलायतले सोमबार बेलुकासम्म उद्धार गरेका हुन्। काबुलको ग्रीन जोनभित्र रहेको कूटनीतिक क्षेत्रबाट ल्याई हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल स्थित अमेरिकी सैन्य बेस क्याम्पमा राखिएका नेपालीलाई आइतबार र सोमबार उद्धार गरिएको हो। अमेरिकी सेनाको विमानबाट अमेरिकी दूतावासको सुरक्षामा तैनात 385 जना र युरोपियन युनियन डेलिगेट्समा खटिएका 74 जना नेपालीलाई दोहा स्थित अमेरिकी बेस क्याम्पमा लगेर राखिएको छ। काबुल ग्राउण्ड क्लियर भयो। हामीले पठाएका सबै नेपाली दोहा पुगिसकेका छन्। अमेरिकी दूतावासका लागि नेपाली पठाउँदै आएका एफआईएस ओल्ड वाइड नेपालका संचालक बुद्धिबहादुर गुरूङले भने दोहा बेस क्याम्पमा ठाउँ अभाव भएपछि कुवेत लैजाने योजना बनेको छ। उद्धार गरिएका नेपालीलाई कुवेत र दोहाबाट चार्टर विमान मार्फत नेपाल ल्याइनेछ। गुरूङले कोविड परीक्षणका लागि पीसीआर गर्न समय लाग्ने भएकाले उनीहरूलाई नेपाल ल्याउन अझ केही दिन लाग्ने बताए। बेलायत दूतावासमा खटिएका 87 जना नेपाली सुरक्षा गार्डलाई उद्धार गरी बेलायत पुर्याइएको छ। काबुलबाट हामी यूएई आइपुगेका थियौं। यहाँबाट तुरन्तै नेपाल जाने अवस्था नभएपछि कम्पनीले हामीलाई बेलायत ल्याएको छ। एक नेपाली सुरक्षा अधिकारीले भने हामी केही दिनमा मात्रै नेपाल आइपुग्छौं। हामी सबैजना परिवारको सम्पर्कमा छौं। गार्दा दि ओल्ड कम्पनी मार्फत उनीहरू बेलायत दूतावासमा खटिएका थिए। काबुलबाट 546 जना नेपालीको उद्धार शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। अफगानिस्तानबाट नेपाली स्वदेश ल्याउने तयारी शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर लेखेको छ। अफगानिस्तानमा अल्पत्र परेका 134 जना नेपाली नागरिक नेपाल सरकारको सम्पर्कमा आएका छन्। परराष्ट्र मन्त्रालयले जनाए अनुसार त्यहाँ रहेका नेपाली मध्ये सोमबार साँझ 6 बजेसम्म 134 जना सम्पर्कमा आएका हुन्। अफगानिस्तानमा औपचारिक रूपले रोजगारीमा गएका र अनौपचारिक रूपमा त्यहाँ पुगेका नेपालीको तथ्याङ्क संकलनका लागि परराष्ट्र मन्त्रालयले आइतबारदेखि अनलाइन फारम भर्ने व्यवस्था मिलाएको थियो। सोही अनुसार फारम भरेर अफगानिस्तानबाट नेपाल आउन चाहनेहरू सम्पर्कमा आएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो। सोमबार रातिसम्मको यो संख्यामा अझ बढ़ोत्तरी हुने बताउँदै उहाँले अनौपचारिक रूपले अफगानिस्तानमा बसिरहेका नेपाली नागरिकलाई पनि सम्पर्कमा आउन अनुरोध गर्नुभएको छ। गोर्खापत्रले खबर लेखेको छ। यसैबीच अफगानिस्तानमा रहेका नेपालीको सकुशल एवं शीघ्र उद्धारका लागि सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको मन्त्री परिषद बैठकले अफगानिस्तानको विकसित घटनाप्रति गम्भीर चासो लिँदै अफगानिस्तानमा रहेका नेपालीको सकुशल रिहाईका लागि सम्बन्धित कूटनीतिक र अन्य निकायलाई समन्वय गर्न निर्देशन दिने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकपछि सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भूतपूर्व गोर्खा सैनिकका सम्बोधन हुन बाँकी रहेका माग पूरा गर्न नेपाल सरकारले कूटनीतिक प्रक्रिया अघि बढ़ाइसकेको जानकारी दिनुभयो। यसैबीच गृहमन्त्री बालकृष्ण खाँडले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्काउने पहल गर्न निर्देशन दिनुभएको छ। गृह परराष्ट्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखसँग सोमबार छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो। अफगानिस्तान तालिबानको कब्जामा आएपछि विभिन्न पेसा तथा व्यवसायमा कार्यरत नेपाली नागरिकलाई तुरन्त नेपाल फर्काउने विषयमा सम्बद्ध अधिकारीहरूलाई मन्त्रालय यही बोलाएर गृहमन्त्रीले निर्देशन दिनुभएको हो। यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा महत्वका साथ लेखेको छ। कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य सबैभन्दा धेरै कमाउनेमा नबिल, दोस्रोमा ग्लोबल आईएमई शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न 27 वाणिज्य बैंकको नाफा बढ़ेको पाइएको छ। सरकारले पटक पटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा 19.97% बढ़ेको देखिएको छ। विभिन्न बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष 2076-77 चौथो त्रैमासिकमा बैंकको नाफा जम्मा 52,82,06,07,000 रूपियाँ थियो, तर आर्थिक वर्ष 77-78 चौथो त्रैमासिकमा आइपुग्दा 19.97% बढ़ेर कुल 63,37,38,36,00 रूपियाँ पुगेको छ। वाणिज्य बैंकहरूले आफ्ना अनलाइन प्रणालीलाई निकै भरपर्दो र व्यवस्थित बनाई सेवा ग्राहीलाई राम्रो र सहज सुविधा उपलब्ध गराएकाले नाफा उल्लेखनीय रूपमा वृद्धि भएको बैंकिङ क्षेत्रमा संलग्न सरकारवालाको दावी छ। उनीहरूले कोरोना महामारीलाई आफूहरूले डर र त्रासका रूपमा भन्दा पनि राम्रो व्यवस्थापन सहित अवसरका रूपमा लिएकाले बैंकहरूले सेवा ग्राहीलाई दिएको सहज सुविधासँगै राम्रो नाफा आर्जन गर्न सफल भएको बताएका छन्। कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य शीर्षकमा राजधानी दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढ़ी झुलुङ्गे पुल निर्माण गरेको छ। गत वर्ष 600 झुलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले 21 बढ़ी झुलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो। लामो तथा छोटो गरी 621 झुलुङ्गे पुल निर्माण सम्पन्न भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ। गत वर्ष 32 सड़क पुल निर्माण भएका छन्। चालू आर्थिक वर्षमा भने 720 झुलुङ्गे पुल निर्माण गर्ने लक्ष्य विभागको छ। विभागका महानिर्देशक ईश्वर चन्द्र मरठाले नदी खोल्सा खोल्सी तिनाउ नदी किनाराका लागि निर्माण भएको झुलुङ्गे पुलले स्थानीय नागरिकका लागि यातायात सुविधा उपलब्ध भए हाट बजार शिक्षा स्वास्थ्य प्रशासनिक सेवा सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच अभिवृद्धि भएको बताउनुभयो। उहाँका अनुसार झुलुङ्गे पुल निर्माणले स्थानीय बासिन्दामा आधारभूत सेवा विस्तार तथा आर्थिक अवसर र स्रोतमा पहुँच पुगेको बताइएको छ। 621 झुलुङ्गे पुल निर्माणले स्थानीय बासिन्दामा आधारभूत सेवा विस्तार तथा आर्थिक अवसर र स्रोतमा पहुँच पुगेको छ। गोर्खापत्रले अग्रपृष्ठमा खबर लेखेको छ। अब आजका पत्र पत्रिकाले सम्पादकीयमा उठाएका केही विषय छोटकरीमा अफगानिस्तानमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार गर शीर्षकमा कारोबारले सम्पादकीय लेखेको छ। अफगानिस्तानमा कट्टरपन्थी युद्ध उन्मादी समूह तालिबानले कब्जा गर्दै आएपछि रोजगारीको सिलसिलामा गएका नेपालीको जीवन खतरामा परेको छ। नेपालमा आफूले खोजे जस्तो रोजगारी नपाएर युद्धग्रस्त अफगानिस्तानमा रोजगारीका लागि जानु नेपालीको बाध्यता हो। वैध रूपमा सरकारी तथ्याङ्कमा देखेको भन्दा धेरै नेपाली अफगानिस्तानमा रहेको आकलन गरिएको छ। उनीहरू आक्रमणको चपेटामा पर्न सक्ने जनाउँदै समाजका विभिन्न तह र तबकाबाट उनीहरूको उद्धारको आवाज उठिरहेको छ। सरकारले उनीहरूको उद्धार प्रक्रियाका लागि कार्यदल पनि गठन गरेको छ, तर अफगानिस्तानमा झन अशान्तिको खतरा बढ़दै गएकाले सरकारले तत्काल उनीहरूको उद्धारमा सक्रियता देखाउनु आवश्यक छ। कारोबारले सम्पादकीयमा लेखेको छ। नेपाली शासकले काबुलबाट सिक्नुपर्ने शिक्षा शीर्षक दिएर राजधानीले सम्पादकीय लेखेको छ। तालिबानले निर्णायक युद्ध लड़ेको छोटो समयमै अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएपछि यो संसारभर चर्चाको विषय बनेको छ। सबैले काबुलमा तालिबानको आगमनपछि के शिक्षा लिने भनी निधार खुम्च्याएको देखिन्छ। यसले वाशिङटनमा पूर्व र वर्तमान राष्ट्रपतिबीच वाक युद्ध नै जारी राख्ने बताइएको छ। अमेरिकी प्रशासन र सेनाको उपस्थितिमा पुरानो सरकार हुर्किरहेको र हाल उनीहरूको फिर्तीसँगै तालिबानले कब्जामा लिएको घटनाले पनि अमेरिकामा वाकयुद्ध चर्किएको हो। नेपाली शासकले काबुलबाट सिक्नुपर्ने शिक्षा राजधानीले सम्पादकीयमा लेखिएको छ। सुरक्षित उद्धारको पहल शीर्षकमा गोर्खापत्रले सम्पादकीय लेखेको छ। अफगानिस्तानमा अहिले स्वदेशी तथा विदेशी नागरिकको सुरक्षा चुनौती थपिएको छ। तालिबानी समूहले कब्जा गरेपछि विदेशी कूटनीति तथा राजनीतिक नागरिक अफगानिस्तान छोड्ने हतारमा छन्। द्वन्द्वग्रस्त अफगानिस्तानमा रहेका नेपाली उद्धारको पर्खाईमा छन्। सरकारले त्यहाँ रहेका नेपालीको उद्धार प्रयास थालेको छ। गोर्खापत्रले सम्पादकीयमा लेखेको छ। तालिबानको पुनरावगन शीर्षकमा नागरिकले सम्पादकीय लेखेको छ। अफगानिस्तानमा 20 वर्षमा खोलो फर्किएको छ। त्यहाँको विद्रोही समूह तालिबानले राजधानी काबुल स्थित राष्ट्रपति भवन आइतबार कब्जा गरेसँगै 2 दशकपछि फेरि सत्तामा फर्किएको छ। अफगान राष्ट्रपति अशरफ घानीले देश छाडेका छन्। अफगानी आगामी सेप्टेम्बरसम्ममा अमेरिकाले आफ्ना सेना फर्काउने घोषणा गरेपछि ढिलो चाँडो त्यहाँको सत्ता ढल्छ भन्ने अनुमान भएकै हो। अमेरिकाले आफ्ना सेना फिर्ता गर्नुभन्दा 1 महिना अघि नै तालिबानले सत्ता कब्जा गरेका छन्। नागरिक दैनिकले सम्पादकीय लेखेको छ। मौद्रिक नीति कार्यान्वयनको पाटो शीर्षकमा कान्तिपुरले सम्पादकीय लेखेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि पनि विस्तार कार्य मौद्रिक नीति सार्वजनिक गरेको छ। सकारात्मक नतिजाका लागि अब यसको उचित कार्यान्वयन हुनुपर्छ। खास गरी COVID-19 प्रभावितलाई राहत व्यवस्था, कर्जा प्रवाहलाई कसिलो बनाउने प्रयत्न, पर्यटन र सार्वजनिक यातायातलाई टेवा पुर्याउने पहल, उद्यमीका लागि कम ब्याजदर जस्ता व्यवस्था औचित्यपूर्ण छन्। परन्तु राष्ट्र बैंकले नीति जारी गरेर मात्र पुग्दैन, यिनको लाभ लक्षित वर्गलाई दिलाउने पनि तद अनुरूप भूमिका खेल्नुपर्छ। मौद्रिक नीति कार्यान्वयनको पाटो सम्पादकीयमा यो विषय कान्तिपुर दैनिकले आज उठाएको छ। सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरूद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। महन्त ठाकुरले दिएको रिटमा सुनवाई गर्दै प्रधान न्यायाधीश दीपक कुमार कार्की र आनन्द मोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चको आदेशमा भनिएको छ, निर्णय कानून बमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको उठाइएका अन्य विषयमा समेत अन्तिम निर्णय नहुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन। निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। त्यसका विरूद्ध ठाकुर सर्वोच्च अदालत पुगेका थिए। उनले यो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गरेका थिए। सर्वोच्चद्वारा ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार शीर्षकमा राजधानी दैनिकमा अग्रपृष्ठमा खबर छापिएको छ। नेपाली कांग्रेसमा थातिरहेको क्रियाशील सदस्यता विवादको किनारा आगामी बुधबारसम्म लगाइने भएको छ। कांग्रेसले महाधिवेशनमा मतदाताका रूपमा रहेका क्रियाशील सदस्यताको विवाद किनारा लगाएर भदौ 3 गते पार्टी सभापति शेरबहादुर देउवालाई अन्तिम प्रतिवेदन बुझाउने योजना रहेको जानकारी दिएको छ। पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय समितिको साउन 30 गते सम्पन्न बैठकले विवादको किनारा लगाउने जिम्मेवारी र समय समेत तय गरेकाले अब निर्धारित समयमा काम पूरा हुने जानकारी दिनुभयो। लागि केन्द्रीय समितिले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डाक्टर विमल मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदललाई जिम्मेवारी दिएको हो। क्रियाशीलको विवाद टुङ्गियाइँदै शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकियो। प्राविधिक मित्र शंकर भण्डारीलाई धेरै धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।